लूका बाब 20। एक दिन यीशु हैकल में थे और वो लोगों को तालीम देते हुए खुशखबरी सुना रहे थे। काहिनों के रहनुमा, मुअल्लिमीन शरीयत और बड़े बुजुर्ग यहूदी कायदीन यीशु के पास आए और कहा,
हमें बताओ कि तू किन अख्तियारात से इन तमाम चीजों को कर रहा है और ये अख्तियारात तुझे किसने दिया है?
यीशु ने कहा,
मैं तुमसे एक सवाल पूछता हूँ। मुझे बताओ कि लोगों को बपतिस्मा देने का जो इख्तियार यूहन्ना को मिला था, क्या उसे वो खुदा से मिला था या इंसानों से?
काहिन व शरीयत के मुअल्लिमीन और यहूदी कायदीन तमाम एक दूसरे से तबादला ख्याल किया।
यूहन्ना को बपतिस्मा देने का अख्तियार अगर खुदा से मिला है कहें, तो वह पूछेगा कि ऐसे में तुम यूहन्ना पर ईमान क्यों ना लाए? अगर हम कहें कि बपतिस्मा देने का अख्तियार अगर उसे लोगों से मिला है, तो लोग हमें पत्थरों से मारकर ख़त्म करेंगे, क्योंकि वह उस बात पर ईमान लाते हैं कि यूहन्ना नबी है।
तब उन्होंने कहा,
हम नहीं जानते।
यीशु ने उनसे कहा,
अगर ऐसा है तो मैं तुमसे न कहूंगा कि ये सारे वाकयात किन अख्तियारात से करता हूँ।
तब यीशु ने लोगों से ये तमसील बयान की कि
एक आदमी ने अंगूर का बाग लगाया और उसको चंद किसानों को किराया पर दिया। फिर वो वहां से एक दूसरे मुल्क को जाकर लंबे अरसे तक कयाम किया। कुछ अरसे बाद अंगूर तराशने का वक्त आया, तब वो अपने हिस्से के अंगूर लेने के लिए अपने नौकर को उन बागबानों के पास भेजा, लेकिन उन बागबानों ने उस नौकर को मार पीट कर खाली हाथ लौटा दिया, जिसकी वजह से उसने दूसरे नौकर को भेजा। तब उन बागबानों ने उस नौकर को मारा पीटा, जलील किया और खाली हाथ लौटा दिया। उसके बाद उसने तीसरी मर्तबा अपने एक और नौकर को उन बागबानों के पास भेजा, तो उन्होंने उसको भी मारकर जख्मी कर दिया और बाहर ढकेल दिया। तब बाग के मालिक ने सोचा, अब मुझे क्या करना चाहिए? अब मैं अपने चहेते बेटे ही को भेजूंगा, शायद वो बागबान उसका लिहाज करेंगे। वो बागबान बेटे को देखकर आपस में एक दूसरे से कहने लगे कि यह मालिक का बेटा है और इस खेत का हक भी इसी को पहुंचता है। अगर हम उसको कत्ल कर देंगे तो इस खेत पर हमारा ही कब्जा होगा। तब उन्होंने उसके बेटे को बाग से बाहर ढकेलते हुए ले गए और कत्ल कर दिए। तो ऐसे में बाग का मालिक उन बागबानों का क्या करेगा? वो आकर बागबानों को कत्ल करेगा और उसके बाद बाग को दूसरे बागबानों को दे देगा।
लोगों ने इस तमसील को सुना और कहा,
नहीं, ऐसा हरगिज नहीं होना चाहिए।
तब यीशु ने उनको गौर से देखा और कहा,
इस कहानी का क्या मतलब है? कि मीमारों ने जिस पत्थर को नाकारा समझकर रद्द कर दिया था, वही पत्थर कोने में सिरे का पत्थर बन गया।
और कहा कि
हर एक जो इस पत्थर पर गिरता है टुकड़े टुकड़े हो जाता है। अगर वो पत्थर किसी के ऊपर गिर जाए तो वो उसको कुचल देगा।
यीशु ने जिस तमसील को बयान किया उसको मुअल्लिमीन शरीयत और फरीसियों ने सुना और वो अच्छी तरह समझ गए कि उसने ये बात उनके लिए ही कही है, जिसकी वजह से वो उसी वक्त यीशु को गिरफ्तार करना चाहते थे, लेकिन वो लोगों से डर कर उसको गिरफ्तार न कर सके। इसीलिए मुअल्लिमीन शरीयत और काहिन यीशु को गिरफ्तार करने के लिए सही वक्त का इंतज़ार करने लगे और यीशु के पास चंद लोगों को भेजा ताकि वो अच्छे लोगों की तरह दिखावा करें। वो चाहते थे कि यीशु की बातों में कोई गलती नज़र आए तो फौरी उसको गिरफ्तार करें और हाकिम के सामने पेश करें, जो उन पर अख्तियार रखता था। इस वजह से उन्होंने यीशु से कहा,
ऐ उस्ताद, हम लोग जानते हैं कि आपको जो कहते हैं, जिसकी तालीम देते हैं, वो सच है। आप हमेशा खुदा के रास्ते के मुतअल्लिक सच्चाई की तालीम देते हैं। इससे कोई फर्क नहीं पड़ता कि सुनने वाला कौन है। आप हमेशा सब लोगों को एक ही तालीम देते हैं। अब कहो कि हमारा कैसर को महसूल का देना ठीक है या गलत?
ये बात यीशु को मालूम थी कि ये लोग उसको धोखा देने की कोशिश कर रहे हैं, इसीलिए यीशु ने उनसे कहा कि
मुझे एक दिनार का सिक्का बताओ और उस सिक्के पर किसका नाम है اور اس پر کس کی تصویر کندہ ہے؟
انہوں نے کہا،
قیصر کی۔
تب عیسو نے ان سے کہا،
قیصر کا قیصر کو دے اور خدا کا خدا کو دے۔
ان لوگوں نے جب اس سے عقل مندی کا جواب سنا تو حیرت کرنے لگے، اور لوگوں کے سامنے عیسو کو غلط باتوں میں پھانسنے میں ناکام ہو گئے، اس لیے انہوں نے خاموشی اختیار کی۔ چند صدوقی عیسو کے پاس آئے۔ صدوقیوں کا ایمان تھا کہ لوگ مرنے کے بعد زندہ نہیں ہوتے۔ انہوں نے عیسو سے پوچھا،
اے استاد، موسیٰ نے لکھا ہے کہ اگر کسی کی شادی ہوئی اور اولاد ہوئے بغیر مر جائے تو اس کا دوسرا بھائی اس عورت سے شادی کرے اور مرے ہوئے بھائی کے لیے اولاد پائے۔ کسی زمانے میں سات بھائی تھے۔ پہلے بھائی نے ایک عورت سے شادی کی مگر وہ مر گیا اور اس کی اولاد نہیں تھی۔ تب دوسرا بھائی اس عورت سے شادی کی اور وہ بھی مر گیا۔ پھر تیسرے بھائی نے شادی کی اور وہ بھی مر گیا، اور باقی بھائیوں کے ساتھ بھی یہی حادثہ پیش آیا۔ وہ ساتوں اولاد کے بغیر ہی مر گئے۔ آخرکار وہ عورت بھی مر گئی، جبکہ وہ ساتوں بھائی اس عورت سے شادی کی تھی۔ اور پوچھا کہ ایسی عورت میں جبکہ وہ ساتوں بھائی دوبارہ زندہ ہوں گے تو وہ عورت کس کی بیوی بن کر رہے گی؟
عیسو نے صدوقیوں سے کہا،
اس دنیا کی زندگی تو میں لوگ آپس میں شادیاں رچاتے ہیں۔ جو لوگ دوبارہ زندہ ہونے کے لائق ہوں گے وہ جی اٹھ کر دوبارہ نئی زندگی گزاریں گے، اور اس نئی زندگی میں وہ دوبارہ شادی نہ کریں گے۔ اس دنیا میں تو وہ فرشتوں کی طرح ہوں گے، ان کو موت بھی نہ ہوگی اور وہ خدا کے بچے ہوں گے۔ اس دنیا میں تو وہ فرشتوں کی طرح ہوں گے، ان کو موت بھی نہ ہوگی اور وہ خدا کے بچے بنیں گے، کیونکہ وہ موت کے بعد دوبارہ زندگی پائیں گے۔ لیکن موسیٰ نے بھی جھاڑی سے تعلق رکھنے والی بات کو ظاہر کیا ہے کہ مرے ہوئے جلائے گئے ہیں، جبکہ اس نے کہا تھا، خداوند ابراہیم کا خدا ہے، اسحاق کا خدا، یعقوب کا خدا ہے۔ دراصل یہ لوگ مرے ہوئے میں سے نہیں ہیں۔ خدا مردوں کا خدا نہیں، وہ صرف زندوں کا خدا ہے۔ سبھی لوگ جو خدا میں ہیں وہ زندہ ہیں۔
معلمین شریعت میں سے بعض کہنے لگے،
اے استاد، تو نے تو بہت اچھا جواب دیا ہے۔
دوسرا سوال پوچھنے کے لیے کسی میں ہمت نہ ہوئی۔ تب عیسو نے کہا،
مسیح کو لوگ داؤد کا بیٹا کیوں کہتے ہیں؟ کتاب زبور میں خود داؤد نے ایسا کہا ہے، خداوند نے میرے خدا کو کہا، میری داہنی جانب بیٹھ جا، میں تیرے دشمنوں کو تیرے پیروں تلے کی چوکی بنا دوں گا۔ جب داؤد نے مسیح کو خداوند کہہ کر پکارا تو وہ اس کا بیٹا کیسے ممکن ہو سکتا ہے؟
تمام لوگوں نے عیسو کی باتوں کو سنا، غور کیا۔ عیسو نے اپنے شاگردوں سے کہا،
معلمین شریعت کے بارے میں ہوشیار رہو، وہ ہم لوگوں کی طرح عمدہ لباس زیب تن کر کے گھومتے پھرتے ہیں، اور بازاروں میں لوگوں سے عزت پانے کے لیے آرزو مند ہوتے ہیں۔ یہودی عبادت گاہوں میں اور کھانے کی دعوتوں میں وہ اونچی اور اچھی نشستوں کی تمنا کرتے ہیں، لیکن وہ بیواؤں کو دھوکہ دے کر ان کے گھروں کو چھین لیتے ہیں۔ پھر مزید لمبی دعائیں کر کے نیک لوگوں کی طرح بناوٹ وہ دکھاوا کرتے ہیں۔ خدا ان کو سخت اور شدید سزا دے گا۔